नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधनको प्रस्ताव आज पनि दर्ता हुन सकेन, संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने सरकारको ठहर।
अनशनरत डाक्टर केसीका प्रतिनिधिसित भएको वार्ता बिना निष्कर्ष, वार्ता टोलीमा सहभागी नगराएको भन्दै निजी मेडिकल कलेजको आपत्ति।
सरकारी स्वास्थ्य संस्था 10 देखि 5 बजेसम्म खोल्ने निर्देशन कार्यान्वयन भएन, 12:30 बजे अस्पताल पुग्ने बिरामी पनि उपचार नपाई फर्कन बाध्य।
कुवेतमा राजनीति तथा सामाजिक क्षेत्रमा महिला सहभागिता बढेन, संसदीय चुनावमा मात्र 1 महिला निर्वाचित।
र मनाङ मर्स्याङ्दी क्लब सुनसरीमा चलिरहेको दुहबी मनमोहन गोल्ड कपको सेमी फाइनलमा।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्क।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595।
ओहो नातिनी, त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौ।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने निष्कर्ष निकालेको छ। आज बसेको मन्त्री परिषदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जुटाउने प्रयास भइरहेको भनेपछि बैठकले सहमति जुटाएर नै संविधान संशोधन प्रस्ताव अघि बढ़ाउने निष्कर्ष निकालेको हो। सरकारको यो निष्कर्षपछि संविधान संशोधनको प्रस्ताव आज पनि दर्ता हुन सकेन। संचार मन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले संशोधन प्रस्तावमा थप छलफल गर्नुपर्ने भएको र प्रधानमन्त्री पनि व्यस्त भएकाले संशोधन प्रस्ताव आज संसदमा दर्ता नहुने जानकारी दिनुभएको थियो। संचार मन्त्री कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भने पनि प्रधानमन्त्री भने भारतीय योग गुरू रामदेवसँग योग गर्न आज पर्साको वीरगंज पुग्नु भएको थियो। प्रचण्ड राजनीतिक सहमति जुटाउनु पर्ने महत्वपूर्ण काम छाडेर भारतीय गुरूको योग शिविरमा पुग्नु भएको हो। सरकारले तयार पारेको संशोधनमा नेकपा एमाले र आन्दोलनरत मधेसी मोर्चाकै केही नेताको सहमति छ, जसका कारण सरकारले संविधान संशोधन प्रस्ताव अघि बढाउन सकेको छैन।
सरकार र डाक्टर गोविन्द केसीका प्रतिनिधिबीच भएको वार्ता बिना निष्कर्ष सकिएको छ। डाक्टर केसीको तर्फबाट डाक्टर वाईपी सिंहको नेतृत्वमा 4 र सरकारको तर्फबाट शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ र स्वास्थ्य सचिव सेनेन्द्र राज उप्रेती वार्तामा सहभागी हुनुहुन्थ्यो। डाक्टर केसीले राखेका मागमाथि भएको छलफलमा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको हो। सरकारले हिजो डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्ने विषयमा वार्ता गर्न सचिव स्तरीय समिति गठन गरेको हो। डाक्टर केसी 10 पटक अनसनमा बसेको आज 15 दिन पुगेको छ।
यसैबीच सरकारले आन्दोलनरत डाक्टर केसीका माग पूरा गराउन गठन गरेको वार्ता टोलीमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै निजी मेडिकल कलेज एसोसिएशनले आपत्ति जनाएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डाक्टर सुरेश कनोडियाले आफूहरूको संलग्नता बिना गठन गरिएको समिति निजी क्षेत्रलाई मान्य नहुने भन्दै आपत्ति जनाउनु भएको छ।
यस्तै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति तीर्थराज खनियाको घरमा घर अगाडि गरिएको धरना र प्रदर्शनको भर्त्सना गरेको छ। संघले आज विज्ञप्ति निकालेर डाक्टर केसीका जायज मागप्रति संघको ऐक्यबद्धता रहे पनि कुनै पनि व्यक्तिको मानवाधिकार हनन गर्नु जायज नहुने बताएको हो। विश्वविद्यालयको नियम अनुसार ज्येष्ठता तथा वरिष्ठताको आधारमा नियुक्ति हुनुपर्नेमा विमति नरहेको भन्दै कुनै व्यक्ति विशेषको निर्देशन अनुसार विश्वविद्यालय चल्नु पर्दछ भन्ने कुराप्रति आपत्ति रहेको संघले जनाएको छ।
सरकारले सड़क क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकसँग 5,88,00,00,000 रूपियाँ लिने निर्णय गरेको छ। यस्तै आज बसेको मन्त्री परिषदको बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंक एडीबीसित 13,00,00,000 रूपियाँ स्वीकार गर्ने निर्णय पनि गरेको छ। जापान सरकारबाट नागढुङ्गा सुरुङ मार्ग निर्माणका लागि प्राप्त 17,00,00,000 रूपियाँ ऋण सहायता सरकारले स्वीकृत पनि गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सहसचिव कृष्ण प्रसाद देवकोटालाई सचिवमा र रविन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढ़ुवा गरेको छ। बैठकले स्थानीय प्रदेश र संघीय कानून तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। सरकारले रूपाताल संरक्षण एकीकृत विकास परियोजना र वृहत दाङ उपत्यका तथा माडी लुङ्ग्री करिडोर सिंचाई योजना सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सरकारले सट्टा भर्ना दिने गरी पर्सा र शुक्ला गण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्ता सम्बन्धी गठन आदेशलाई स्वीकृत पनि गरेको छ।
बुढ़ी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रभित्र पर्ने गोर्खाको जग्गाको मुआवजा निर्धारण गरी सार्वजनिक गरिएको छ। गोर्खा सदरमुकाममा आज पत्रकार सम्मेलन गरी मुआवजा निर्धारण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले निर्णय सार्वजनिक गर्नुभएको हो। उहाँले डुबान क्षेत्रका बासिन्दाको मागलाई पनि सम्बोधन गर्ने र सरकारलाई पनि आर्थिक भार कम पर्ने गरी मुआवजा निर्धारण गरिएको बताउनुभयो। समितिले डुबानमा पर्ने जग्गालाई 11 समूहमा वर्गीकरण गरी सोही अनुसार फरक फरक मूल्य तोकेको हो। समग्रमा प्रतिरोपनी न्यूनतम 5,25,000 अधिकतम 8,35,000 रूपियाँसम्म मूल्य निर्धारण गरिएको छ। तर कम जग्गा हुने र पछि जग्गा किन्नका लागि विशेष व्यवस्था गरिएको गोर्खाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो।
यसैबीच मुआवजा निर्धारण समितिले निर्धारण गरेको जग्गाको मूल्य प्रति डुबान क्षेत्रका बासिन्दाले असन्तुष्टि जनाएका छन्। डुबान क्षेत्रका बासिन्दाले बुढ़ी गण्डकी आयोजनाले 2 वर्ष अघि किनेको जग्गाको मूल्यलाई आधार बनाएर मुआवजा दिनुपर्ने बताउँदै आएका छन्। आयोजनाको कार्यालय स्थापनाका लागि 2071 सालमा घ्यालचोकको सिउरेनी टारमा प्रतिरोपनी 7,95,000 रूपियाँका दरमा जग्गा किनिएको थियो। उनीहरूले मुआवजा सम्बन्धी निर्णय 3 दिनभित्र नसच्याए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। जग्गाको मुआवजा बाहेक पुनर्स्थापना र पुनर्वासको सुनिश्चितता नभएको पनि प्रभावित क्षेत्रका बासिन्दाको गुनासो रहेको छ।
नवलपरासीको बुलिङटारमा गैराती जीप दुर्घटना हुँदा 7 जनाको ज्यान गएको छ। 18 जना घाइते भएका छन्। दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको G1/3632 नम्बरको जीप दुर्घटना हुँदा छरछरेका समन्ती बाचे मगर, खिम बहादुर बाचे मगर, लोक बहादुर बाचे मगर, जय बहादुर बाचे मगर, किशन बाचे मगर, रेशम बहादुर बाचे मगर र दीपक पालको ज्यान गएको प्रहरीले जनाएको छ। घाइतेहरूको चितवनमा उपचार भइरहेको छ।
सप्तरीको राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय नजिकै राखिएको बम डिस्पोज गराउने क्रममा 1 जना सैनिक घाइते भएका छन्। नागरिकता राहदानी फाँटमा झोलामा राखिएको बम डिस्पोज गर्ने क्रममा 1 सैनिक घाइते भएका हुन्। बम राखिएपछि आज दिनभर जिल्ला प्रशासन कार्यालय सप्तरीको कामकाज प्रभावित भएको थियो।
महत्तरीको जलेश्वर कारागारमा कैदीबीच झडप हुँदा 8 जना घाइते भएका छन्। घाइते भएका 8 जना कैदीको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको महत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो। झगडाको कारण भनी खुल्न सकेको छैन।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले आउँदो चैतमा स्थानीय निकायको चुनाव हुने सम्भावना कम भएको बताउनु भएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीले राजविराजमा गरेको कार्यक्रममा उहाँले दलहरू आफ्नै चुनावका विषयमा अन्यलमा रहेको भन्दै चैतमा चुनाव हुने सम्भावना कम भएको बताउनुभयो। केही राजनैतिक दलले अहिलेकै संरचनामा तथा केहीले स्थानीय निकाय पुनर्संरचना गरी चुनाव हुनुपर्ने तर्क राख्दै आएकाले दुविधा बढ़ेको उहाँको भनाई छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलको नेतामा अध्यक्ष कमल थापा निर्विरोध निर्वाचित हुनुभएको छ। राप्रपा र राप्रपा नेपालबीच पार्टी एकतापछि संसदीय दलको नेता चयन गर्न आज बसेको बैठकले थापालाई संसदीय दलको नेतामा निर्विरोध चयन गरेको हो। यस्तै संसदीय दलको उपनेतामा दीपक बोहरा चयन हुनुभएको छ। पार्टी एकतापछि राप्रपाको 37 जना सांसद भएका छन्।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियमानुसार यही कार्तिक 15 देखि माघ 15 गतेसम्म आइतबारदेखि बिहिबारसम्म दैनिक 7 घण्टा र शुक्रबारको दिन दैनिक 5 घण्टासम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देशन गरिएको छ। यसरी सेवाहरू प्रदान गरिएको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
ओहो, नातिनी त 6 महिना पुरा भएर आज भात खुवाई गर्ने दिन पनि भइसकेछ। छोरीलाई सुनौलो 1000 दिनसम्म विशेष स्याहार सुसार गर्नु, उनको राम्रो शारीरिक वृद्धि र मानसिक विकास गर्न 3 वर्षको जन्मान्तर राख्नु। हाम्री नातिनी त कति स्मार्ट छ।
हो आमा, छोरीकै वृद्धि विकासको लागि हामीले परिवार नियोजनको स्मार्ट छनौट गरिसक्यौं।
मैले आईसीडी लगाइसके र हामी त ढुक्क छौ। पछि अर्को बच्चा जन्माउने चाहना भएमा सजिलै झिक्न सकिन्छ नि।
जन्मान्तर गरी बच्चाको राम्रो स्याहार सुसार गर्नुको लागि परिवार नियोजनका साधनहरू धेरै छन्। तपाईँलाई उपयुक्त हुने स्मार्ट छनौट गर्नुहोस्। परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधन प्रस्ताव आज पनि दर्ता हुन सकेन, संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने सरकारको निष्कर्ष, अनशनरत डाक्टर केसीका प्रतिनिधिसित भएको वार्ता बिना निष्कर्ष, बूढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रभित्र पर्ने गोर्खाको जग्गाको मुआवजा निर्धारण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। स्वास्थ्य मन्त्रालयले जिल्लाका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरू बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म खोल्नका लागि लिखित निर्देशन दिएको छ। तर मकवानपुरका कुनै पनि स्वास्थ्य संस्थाले यो निर्देशन पालना गरेका छैनन्। मकवानपुरबाट उज्यालो सहकर्मी हरिहुमा गाईको रिपोर्ट।
हेटुडा 16 मयूर धापका बद्री अधिकारी मोटरसाइकल दुर्घटनामा परि हात नचलेका कारण हेटुडा अस्पतालमा उपचार गर्न पुग्नुभयो। जिल्लाको एकमात्र अस्पतालमा दिउँसो 12 बजे पुगेका उहाँले उपचार त परै जाओस् टिकट काट्न समेत पाउनु भएन, चर्को शुल्क तिरेर निजी अस्पताल पुग्नु पर्यो।
मेरो यो हात मोटरसाइकलबाट लडेर यस्तो भएको थियो, अब यहाँ 12:30 बजे आउँदा टिकटै पाइँदैन भनेर भन्नुहुन्थ्यो। हात यदि दुखिरहेको छ, एक्सरे गरौँ भनेर आएको, अब टिकटै बन्द भयो भन्छ। अब चेक गराउने यहाँ तपाईँ यति ड्रग भन्दा पछाडिको हड्डी सम्बन्धी डाक्टर हुनुहुन्छ, त्यहाँ जाने होइन, दिनभरि हुनुपर्ने हो नि त, यहाँ भयो अलि सस्तो होला भनेर गएर बाबु हुँदैन।
दिउँसो 12 बजे हेटौँडा अस्पताल पुगेका 12, निजगढ 11 रतनपुरका सुरज ढुङ्गेलले पनि टिकट काट्न पाउनु भएन। काउन्टरका कर्मचारीले आजका लागि टिकट काट्ने समय सकियो भन्ने जवाफ दिएपछि सुरजका बुबा हरि ढुङ्गेल झुकिँदै बाहिर निस्कनु भयो।
टिभीको शङ्का लागेर 15-20 दिन जति भयो, अनिखेर त्यही शङ्कामा यहाँ रगत जचाउनको लागि 12 बजे त्यति टिकट छ कि छैन भनेर सोधियो। अनिखेर अब अन्तै जाने उसमा छौँ, अब चुरेल जाने छ, अब धेरै ठुलै समस्या भयो नि, अब निजीमा त सबै कुरो महँगै त होला नि।
सरकारी अस्पतालमा सस्तोमा उपचार गर्न पुग्ने धेरैले यस्तै समस्या भोग्ने गरेका छन्। दिउँसो 12 बजेसम्म टिकट काट्ने र दिउँसो 2:30 बजेसम्म बिरामी जाँच गर्ने वर्षौं अघिदेखिको यस अस्पतालका डाक्टरको प्रवृत्ति अझै रोकिएको छैन। स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई परिपत्र गरेर बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म बहिरङ्ग सेवा प्रदान गर्नका लागि परिपत्र गरेको छ, तर हेटौँडा अस्पतालले टेरेको छैन। दिउँसो 3 बजेसम्म डाक्टरहरू बस्न नमान्ने हुनाले बेलुकी 5 बजेसम्म सेवा दिनका लागि समस्या भएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तान बताउनुहुन्छ।
चिकित्सकहरूको अभावहरू धेरै छन्, 3 बजेसम्म त चिकित्सकहरू बस्न चाहँदैन भने 5 बजेसम्म बस्न बडा कठिनाइ छ। तसर्थ म के भन्न चाहन्छु भने म अध्यक्षको हैसियतले जुन सरकारले गरेको निर्णय सराहनीय छ, धन्यवाद दिन चाहन्छु। कार्यान्वयन गर्ने पक्षमा चाहिँ सरकारले नै विशेष गरी यसको ध्यान दिनुपर्ने हुन्छ।
सरकारको निर्देशन नमान्नेलाई कारवाही हुने जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकको भनाइ छ।
सबैलाई चाहिँ 10 बजेदेखिबाट 5 बजेसम्म चाहिँ कार्य सञ्चालन गर्नु भनेर पत्र चाहिँ पठाइसकिएको छ। तपाईँहरूले 10 बजेदेखिबाट 5 बजेसम्म अफिस चाहिँ सञ्चालन गर्नुहोला, र यदि त्यस्तै किसिमको नदेखिएमा नियम कानुन बमोजिम कारवाही समेत हुनेछ भनेर सबैलाई जानकारी गराएर त्यस्तै भएको छ।
सरकारी स्वास्थ्य संस्था 10-5 खोल्ने निर्देशन मकवानपुरमा मात्र कार्यान्वयन नभएको होइन, यो निर्देशन देशका धेरै जसो स्वास्थ्य कार्यालयहरूमा यो निर्देशन कार्यान्वयन भएको छैन। अब यो सम्बन्धी रिपोर्टपछि अब काठमाडौँमा चल्ने सार्वजनिक बसका कुरा गरौं। सार्वजनिक गाड़ी चढ्नकै लागि लामो समय कुर्नुपर्ने, त्यसमाथि पनि ठेलमठेल गरेर बस्नुपर्ने, यस्तो शास्ति सार्वजनिक गाड़ीमा यात्रा गर्ने सबैले भोग्दै आएका छन्। सहज यात्राका लागि भन्दै साझा बसले आजदेखि काठमाडौँमा सुविधा सम्पन्न नयाँ गाड़ी थपेको छ। मदन पौड्यालको रिपोर्ट।
काठमाडौँ नयाँ बानेश्वर बस्ने 65-वर्षीय बाबुराम गुरुङले सार्वजनिक गाड़ी चढ्दा शास्तिसँगै धेरै पटक हप्की दप्की समेत खानु परेको छ। बाल बालिका, वृद्ध वृद्धा, अपाङ्ग मैत्री गाड़ी नभएकै कारण यस्तो समस्या भोग्नु परेको उहाँको भनाइ छ।
अब यो सबैभन्दा समस्या के भयो भने कोचा कोच प्याक जो हाम्रो कन्डक्टरको जुन व्यवहार हो, ए बुढा म पैसा दिने, ए बुढा पैसा ले, म पैसा दिने बाजे पैसा पाइन्छ कि भन्नु पर्यो नि।
गोरखा घर भई अहिले काठमाडौँ जोरपाटी बस्ने ऋषि ढकाल शारीरिक रूपमा अशक्त हुनुहुन्छ। उहाँलाई सार्वजनिक गाडी चढ्न त असम्भव जस्तै छ, विकल्पमा रहेका ट्याक्सीले पनि त्यति साह्रो राम्रो व्यवहार गर्दैनन्।
हामीलाई यात्रा गर्न धेरै गाह्रो छ होइन, हामी यात्रा गर्ने सिचुएसन हामी ट्याक्सी पाए हामीलाई बसले माइक्रो बसले लान मान्दैन, ट्याक्सीले पनि धेरै गाह्रो गरेर मान लान्छ होइन, ट्याक्सीमा बढी पैसा खर्च गर्नुपर्छ।
यस्ता समस्या भोग्दै आएका यात्रुलाई सहज यात्रा गराउने उद्देश्यले साझा यातायातले काठमाडौँमा सुविधा सम्पन्न 30 नयाँ बस थपेको छ। बाल बालिका, वृद्ध वृद्धा, महिला तथा अपाङ्ग मैत्री यस्ता बसले धेर थोर भए पनि केही सहज हुने आशा पलाएको छ भन्नुहुन्छ ढाडमा चोट लागेर अपाङ्गता भएकी सोनिका ढकाल।
दुईजना हुलचेर र अरू डेफ ब्लाइन्डहरू बस्ने पनि त्यो व्यवस्था छ, धेरै राम्रो लागेछ मलाई, धेरै धेरै सुरुवातको कुरा हो, खुसी लागेछ मलाई।
अहिले काठमाडौँ उपत्यका भित्र 38 र उपत्यका बाहिर 8 गरी साझाका 46 बस चल्न थालेका छन्। सहरी मापदण्डका अत्याधुनिक सुविधा सम्पन्न ठूला नयाँ बस थपिएसँगै एकतर्फी रूपमा दैनिक झण्डै 6,000 यात्रु लाभान्वित हुनेछन्। साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षित।
सार्वजनिक यातायातको मापदण्ड के हो भन्ने कुरा नेपाली आम जनमानसलाई र काठमाडौँ उपत्यकाका सहरवासीलाई पक्का थाहा छ। हाम्रो मुख्य ध्यान चाहिँ त सेवाग्राहीको सुविस्ता कसरी गर्ने भन्दाखेरि बसको फ्रिक्वेन्सी बढाउने हो। बस स्टपमा आधा घण्टा कुर्न नपरोस्, 15 मिनट 10 मिनट कुर्न पर्यो, त्यतातिर हाम्रो ध्यान जाने।
तर साझा यातायात मात्रैले भने सबैलाई सुविधा दिन सक्दैन, किनभने साझाका सीमित रूट छन्। सरकार आफैले पनि बस सञ्चालनको योजना बनाएको छ भन्नुहुन्छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।
केही सुधार पक्कै आएको छ, तर धेरै सन्तोष गर्ने ठाउँ अझै बनेको छैन। मैले संसदमा विशेष सम्बोधन गर्दा 100 बस चलाउने कुरा चाहिँ गरे र सरकारले त्यो निर्णय गरिसकेपछि त्यसको तयारी पनि भइरहेको छ,
तर यो अनुसार काम हुन ढिलो भइसकेको छ। यात्रुलाई सहजै गन्तव्यमा पुग्ने गरी पर्याप्त गाडीसँगै सड़कको अवस्था सुधार गर्न पनि उत्तिकै आवश्यक छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9 विशेष तयारी कक्षामा आफ्नो सिट आजै सुनिश्चित गर्नुहोस्।
लोक सेवा तर्फ उपसचिव, सहसचिव, शाखा अधिकृत, नासुर खरिदार। शिक्षा सेवा तर्फ विद्यालय निरीक्षक, मावि, निमावि, प्रावि तर्फका तयारी कक्षाहरू बिहान, दिउँसो तथा बेलुका सबै सिफ्टमा धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू:
विशेष छात्रवृत्तिको व्यवस्था,
ग्रुपमा भर्ना हुन आउनेहरूलाई विशेष छुटको व्यवस्था,
अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कक्ष र लोक सेवा छात्रावासको व्यवस्था,
लोक सेवा विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिष्ठित प्रशिक्षकद्वारा पढाइने।
सम्पर्क नाइम नेपाल, पुतली सडक, न्यू प्लाजा, काठमाडौँ।
सम्पर्क नम्बर 44293329, 44293329 र 98510-12875।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042, 44282042।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू: डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि। नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सुलसुले किराले मौरीको गोला नष्ट गर्ने समस्या समाधानका लागि सुलसुले व्यवस्थापन कार्यक्रम शुरू भएको छ। ललितपुरको गोदावरीमा रहेको मौरी विकास शाखाले मौरी पालन बढ़ी हुने जिल्लालाई लक्षित गरी पहिलो चरणमा रूपन्देही, स्याङ्जा र मोरङमा सुलसुले व्यवस्थापन कार्यक्रम शुरू गरेको वरिष्ठ मौरी विज्ञ तीर्थ कुमार श्रेष्ठले जानकारी दिनुभयो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्प अति प्रभावित 14 जिल्लाका गाविस सचिवलाई तोकिएको स्थानमै बसेर सेवा प्रदान गर्न निर्देशन दिएको छ। मन्त्री हितराज पाण्डेले भूकम्पपछिको पुननिर्माणको कामको चाप भए पनि गाविस सचिवले सदरमुकाममा सम्पर्क कार्यालय खोली सेवा प्रवाह गर्ने गरेको पाइएकाले तोकिएको गाविसमा नै बसी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो। गाविस सचिवले तोकिएको गाउँबाट सेवा नदिएको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले समेत चासो व्यक्त गरेको थियो।
कञ्चनपुरको दोधारा चाँदनीमा रहेको एसियाकै दोस्रो लामो झोलुङ्गे पुल आन्तरिक पर्यटकका लागि आकर्षण को केन्द्र बन्दै गएको छ। 11 अघि बनेको झोलुङ्गे पुल अवलोकनका लागि पुग्ने आन्तरिक पर्यटक वर्षेनी बढ़िरहेका छन्। पर्यटक बढ़े पनि बस्न उचित होटल, खानेपानी तथा शौचालयको प्रबन्ध नहुँदा पर्यटकलाई समस्या हुने गरेको छ।
केही दिन अघि मृत भेटिएकी बिनु पुलामीको हत्यारा सार्वजनिक गर्न माग गर्दै स्थानीय बासिन्दाले आज पाल्पामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग झडप पनि भएको छ। यस्तै संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले पुलामीको हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने र 5 हराइरहेका सेन उच्च माध्यमिक विद्यालयका किशोर नेउपानेको अवस्था सार्वजनिक गर्न माग गर्दै पाल्पाका सबै शैक्षिक संस्था आज बन्द गराएको थियो।
जुम्लामा करेन्ट लागेर छिना गाउँका दिनेशनाथ योगीको ज्यान गएको छ। साना जलविद्युत उपभोक्ता समिति जुम्लाका कर्मचारी योगीको बत्ती बनाउने क्रममा करेन्ट लागेर ज्यान गएको हो।
मनोकामनामा उत्पादित सुन्तला स्टिकर टाँसेर बजारमा उपलब्ध हुने भएको छ। व्यापारीले अरू ठाउँमा उत्पादित सुन्तलालाई पनि गोर्खाको मनोकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइएपछि स्टिकर टाँसेर बिक्री गर्न थालिएको हो। जिल्ला कृषि विकास कार्यालय गोर्खाको प्राविधिक सहयोगमा साना किसान कृषि सहकारी संस्थाले मनकामनाको सुन्तलामा स्टिकर लोगो टाँस्न शुरू गरेको छ। मनकामनाको सुन्तला मुङलिन, नारायणगढ, पोखरा, आबुखैरेनी, गोर्खा बजार सहित काठमाडौँ लगायत देशका विभिन्न शहरमा बिक्री हुँदै आएको छ।
देशकै एकमात्र ढोरपाटन शिकार आरक्षमा पहिलो सिजनमा 30 लाख रूपियाँ राजस्व संकलन भएको छ। शिकार खेल्न गएका व्यक्तिले 110,000 देखि 150,000 सम्म राजस्व बुझाएका ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अरनाथ बरालले जानकारी दिनुभयो। आर्थिक वर्षको असोज कार्तिकमा शुरू हुने शिकारबाट अहिलेसम्म 30 लाख रूपियाँ राजस्व संकलन भएको हो।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साझा बस चढ़ेको खबर उज्यालो अनलाइनमा पढ़ेर विष्णु धितालले फेसबुकमा लेख्नु भएको छ। साझा बसमा पुलचोकदेखि सिंहदरबार मात्रै यात्रा गर्नुभएछ प्रधानमन्त्रीज्यूले। हो, सबै दिन यसरी नै साझा बसमा यात्रा गरेर देशको ढुकुटीबाट पाएको सेवा सुविधा सबै नेताजीहरूले त्यागे कति राम्रो हुन्थ्यो। आखिर साझा बसमा पनि त पुगिदो रहेछ त गन्तव्यमा।
सिजी सागर गुनासो गर्नुहुन्छ, साझा बसले किन थानकोटतिरको रूटमा बस चलाउँदैन, यता चढ्ने गाड़ीहरूमा यात्रुको बेहाल छ, कतै सिन्डिकेट त होइन, नत्र यति धेरै चाप हुने रूटमा किन ध्यान गएको छैन त।
फरक विषयमा अभिषेक कार्की टिप्पणी गर्नुहुन्छ, नेता यिनै हुन्, देश यही हो, आज देश भोलि प्रदेश, त्यसपछि परदेश, त्यसपछि एकादेश हुन्छ जस्तो लाग्न थाल्यो। एक अर्कामा आरोप लगाउने यी नेता भनौदाहरू सोझा र गरीब जनता जुदाउने खेलमा लागेका छन्। सबै जनता सचेत बनाऊ।
फेसबुकमा प्रेमबहादुर बुढा थापा लेख्नुहुन्छ, हरेक युवा सक्षम नागरिक भन्ने सपना देख्छन् तर देशको राजनीतिले तिनलाई खाडी पुर्याउँछ। यस्तो दूषित राजनीतिको मूल संज्ञाउने राजनेता कहिले जन्मेलान नेपालमा।
राम राणा लेख्नुहुन्छ, विदेशको दुःख खपिसक्नु छैन, यति दुःख नेपालमै गरे त योभन्दा बढी कमाउन सकिन्थ्यो, नेपालमा केही गर्ने जाँगर चल्दैन, अनि विदेशतिरै झोला बोकेर लाग्नुपर्ने बाध्यता आइलाग्छ किन होला।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋतु थेबे र उजिर कार्की। अब विदेशको खबर। कुवेतमा भएको संसदीय चुनावमा महिलातर्फ एकजना मात्रै निर्वाचित भएकी छिन्। 50 सदस्यीय संसदका लागि भएको चुनावमा महिलाबाट सफा अल असेम मात्र विजयी हुनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। चुनावमा 15 जना महिला उम्मेद्वार प्रतिस्पर्धामा थिए। इस्लामिक देश कुवेतमा महिला राजनीतिक प्रतिनिधित्व निकै कम छ भने सामाजिक तथा आर्थिक क्रियाकलापमा पनि उनीहरूको संलग्नता कम छ। आज सार्वजनिक गरिएको मत परिणाममा विपक्षी दलले 24 सीटमा जित हासिल गरेको छ भने अल्पसंख्यक सिया समुदायको प्रतिनिधित्व घटेर 6 सीटमा झरेको छ। यस्तै एक तिहाई सांसद नयाँ निर्वाचित भएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब दुहबी मनमोहन कप फुटबलको सेमी फाइनलमा पुगेको छ। सुनसरीमा आज भएको खेलमा मनाङले आयोजक सेभेन एरोजलाई 2-1 हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। मनाङका लागि हेमन गुरुङ र विवश श्रेष्ठले गोल गरे।
इंग्लिश प्रिमियर लीग फुटबलमा आज स्टोक सिटी विजयी भएको छ। आजको पहिलो खेलमा स्टोकले वाटफोर्डलाई 1-0 हराएको हो। प्रिमियर लीगमा अहिले आर्सेनल र बर्नमाउथ बीचको खेलको पहिलो हाफ 1-1 बराबरीमा चलिरहेको छ। खेलमा आर्सेनलले पहिलो अग्रता लिएको भए पनि बर्नमाउथले भर्खरै मात्र गोल फर्काएको छ। प्रिमियर लीगमा 10:15 हुने खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्टहाम तथा साउथ ह्याम्पटन र एभर्टन बीच खेल हुनेछ।
र दक्षिण अफ्रिकासँगको तेस्रो टेस्ट क्रिकेट घरेलु टोली अस्ट्रेलियाले 7 विकेटले जितेको छ। तेस्रो तथा अन्तिम टेस्ट अस्ट्रेलियाले जिते पनि श्रृंखला भनी पाहुना टोली दक्षिण अफ्रिकाले 2-1 आफ्नो पक्षमा पारेको छ। अन्तिम टेस्टमा जितका लागि पाएको 127 रनको लक्ष्य अस्ट्रेलियाले आज चौथो दिनमै 3 विकेट गुमाएर भेटायो। यस्तै पाकिस्तानसँगको दोस्रो टेस्टको पहिलो पालीमा न्यूजील्याण्डले 55 रनको अग्रता लिएको छ। यस्तै भारतसँगको तेस्रो टेस्टको पहिलो पालीमा इङ्ल्याण्डले 283 रन मात्र बनाउन सक्यो। आजै पहिलो पालीको ब्याटिङ थालेको भारतले दिनको समाप्तिमा 6 विकेटको क्षतिमा 271 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनको प्रस्ताव आज पनि दर्ता हुन सकेन, संशोधन प्रस्तावमा सहमति जुटाउनु पर्ने सरकारको ठहर।
अनशनरत डाक्टर केसीका प्रतिनिधिसित भएको वार्ता बिना निष्कर्ष, वार्ता टोलीमा सहभागी नगराएको भन्दै निजी मेडिकल कलेजको आपत्ति।
सरकारी स्वास्थ्य संस्था 10-5 बजेसम्म खोल्ने निर्देशन कार्यान्वयन भएन, 12:30 बजे अस्पताल पुग्ने बिरामी पनि उपचार नपाई फर्कन बाध्य।
कुवेतमा राजनीति तथा सामाजिक क्षेत्रमा महिला सहभागिता बढेन, संसदीय चुनावमा महिलातर्फ एकजना मात्रै निर्वाचित।
र मनाङ मर्स्याङदी क्लब सुनसरीमा चलिरहेको दुहबी मनमोहन गोल्ड कपको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी सुनिता पहरी र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।